यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। मौलिक हकको प्रभावकारी कार्यान्वयनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सकिनेमा राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास। कोविड 19 विरूद्धको खोप छिटो प्राप्त गरी सबै नेपालीको पहुँचमा पुर्याउन सरकारले गृह कार्य गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बंगलादेशबाट 50,000 मेट्रिक टन यूरिया मल खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिने मन्त्री परिषदको निर्णय। मोरङमा शिक्षकको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन र पीड़ित परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। र विश्वमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि, सक्रिय संक्रमितको संख्या नै 2 करोड़ नजिक। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्वारा प्रत्याभूत मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक आर्थिक व्यवस्था कायम भई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। 72 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुहुँदै आज राष्ट्रपति भण्डारीले मानवाधिकारको सम्मान, संरक्षण र सम्वर्धन एवं कार्यान्वयनलाई सुनिश्चित गर्न समाजका सबै क्षेत्र, पेशा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेकोमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले यस अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै सबै जातजाति, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता सुदृढ़ बनाउन सम्बद्ध सबै पक्ष र निकायलाई मानवाधिकारको मर्म र भावना आत्मसात गर्न प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड 19 विरूद्धको खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृह कार्य गरिरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले कोविड 19 को विश्वव्यापी महामारीले मानवाधिकारको उपभोगमा चुनौती थपेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले संघीय, प्रदेश र स्थानीय सरकारले आफ्नो स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त भई कार्य गरिरहेको र यी सबै प्रयासबाट नेपालमा कोविड 19 को महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले एउटा पनि परीक्षण गर्न नसक्ने अवस्थाबाट अहिले एकै दिन हजारौंको संख्यामा परीक्षण गर्न सक्ने अवस्थामा पुगेको र स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढ़ोत्तरी गरिएको पनि उल्लेख गर्नुभएको छ। सन्देशमा प्रधानमन्त्री ओलीले मानवाधिकारको सम्मान, संरक्षण र प्रवर्धन गरी मानवाधिकार संस्कृतिको विकास गर्दै नेपालको संविधान तथा कानूनले तोकेका दायित्व एवं नेपालद्वारा अन्तर्राष्ट्रिय स्तरमा व्यक्त प्रतिबद्धता पूरा गर्न संघ, प्रदेश र स्थानीय तह सबैको जिम्मेवारी किटान गरी क्रियाकलाप र समय सीमा समेत निर्धारण गरी समन्वय र अनुगमन संयन्त्र सहितको मानवाधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजना नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको पनि स्मरण गराउनु भएको छ। उहाँले आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरूको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचना ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ। यस्ता कार्य मानवाधिकार विरूद्ध दण्डनीय हुने पनि उहाँले बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आफ्नो हकको उपभोग गर्दा अर्काको सम्मान गर्नुपर्ने विषय मानवाधिकारको सबैभन्दा प्राथमिक शर्त रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले समाजका सबै सदस्यको न्यायोचित आकांक्षा सम्बोधन गर्न सक्ने, समन्यायमा आधारित सम्मानपूर्ण जीवनयापनको व्यवस्था भएको लोकतन्त्र नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गर्नुभएको छ। दिवसको पूर्व सन्ध्यामा हिजो आयोजित एक कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मानवाधिकारको रक्षाका लागि नागरिकको सूचना प्रविधिमा पहुँच पुर्याउन अभियान अगाडि बढ़ाइएको बताउनु भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बा हाम्फेले लैंगिक हिंसा निवारण सम्बन्धी कानून कार्यान्वयनमा देखिएका चुनौतीबारे प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र सरकारी अधिकारीहरूसँग हिजै छलफल गर्नुभएको छ। सन् 1948 डिसेम्बरमा विश्वव्यापी मानवाधिकार घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ। मानवाधिकारका विषयमा अविभाज्य रहने र तिनको अन्तर्राष्ट्रिय आयाम हुने मान्यतालाई नेपाल लगायत संयुक्त राष्ट्र संघका सबै सदस्यले स्वीकार गरेका छन्। सरकारले बंगलादेशसँग सरकारी प्रक्रियाबाट 50,000 मेट्रिक टन यूरिया मल खरिद गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले बंगलादेशबाट मल खरिदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो।
कृषि तथा पशुमत्स्य विकास मन्त्रालयको प्रस्तावमा बङ्गलादेशको सरकारसँग 50,000 मेट्रिक टन युरिया मल सरकार जी टू जी प्रक्रियाबाट खरिद गर्न कृषि तथा पशुपन्छ विकास मन्त्रालयलाई संवैधानिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यो निर्णय हामीले अघिल्लो बटन गर्थ्यो, यो प्रक्रियालाई फेरि पुनः निर्णय गरेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको चालू आर्थिक वर्ष 2077-78 लागि भक्तपुर सानो छिमेकमा बाल सुधार गृहलाई पुनः युसेफ नेपाललाई नै सञ्चालन गर्न दिने निर्णय गरेको छ। जुन निर्णय यो आर्थिक वर्षबाट मात्रै हो र अर्को आर्थिक वर्षमा नेपाल सरकारले नै त्यसको व्यवस्थापन गर्ने गरिकन निर्णय गर्नेछ।
बैठकले राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यविधि 2077 पौष 10 गतेबाट एक वर्षका लागि थप गर्ने, त्यसै गरी कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण नवीकरण, त्यस्तै म्याद गुज्रेको सवारी चालक अनुमति पत्र लाइसेन्स तथा सार्वजनिक सवारी साधनको जाँच पास तथा रूट इजाजत पत्रको मंगिर मशान्त सम्मका लागि विलम्ब शुल्क छूट गर्ने निर्णय पनि गरेको छ। बैठकले भीमफेदी सेठघर हात्तीसार कार्यालयलाई हात्तीसार संग्रहालयका रूपमा संरक्षण गर्ने निर्णय गरेको छ। त्यसको संरक्षण र व्यवस्थापनका लागि बागमती प्रदेश सरकारलाई प्रयोग तथा उपयोगको स्वीकृति दिने निर्णय भएको छ। कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकाको नाम परिवर्तन गरी दोधारा चाँदनी नगरपालिका कायम गर्ने निर्णय पनि मन्त्री परिषदको बैठकले गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो। बैठकले स्थानीय तह अन्तर्गत रहेका चरीकोट अस्पताल दोलखा, त्यसै गरी मेथिनकोट अस्पताल काभ्रे, बज्रबाराही चापागाउँ अस्पताल ललितपुर, बकुलर रत्ननगर अस्पताल चितवन र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँलाई प्रदेश सरकारको मातहत राखी व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ। बैठकले प्रारम्भिक बाल विकास राष्ट्रिय रणनीति 2077-88 स्वीकृत गर्ने, नेपाल लेखा परीक्षण सेवा गठन, श्रेणी विभाजन र नियुक्ति सम्बन्धी नियमहरू 2077 स्वीकृत गर्ने, आयोजनाको बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड 2077 संशोधन गर्ने, निजामती सेवा नियमावली 2050 अनुसूचीमा हेरफेर तथा थपघट गर्ने निर्णय गरेको छ। त्यसैगरी सूचनाको हक सम्बन्धी तेस्रो संशोधन नियमावली 2077 स्वीकृत गर्ने र महालेखा नियन्त्रकको कार्यालय र अन्तर्गतको संगठन संरचना एवं दरबन्दी टेरिज स्वीकृत गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले त्यसक्रममा जानकारी दिनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। राज्य व्यवस्था समितिको हिजोको बैठकमा गृहमन्त्री रामबहादुर थापासँग छलफल गरी समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको जनाएको छ। समितिकी सभापति शशी श्रेष्ठले अहिलेको निर्णयलाई स्थगित गरी सिंगो संरचनाको व्यवस्थापन गरेर जाँदा हितकर हुने भएकाले पछिल्लो निर्देशन दिइएको जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले मोरङको मिखलाजुङ गाउँपालिका एकमा सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको हत्यामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन तथा पीड़ित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ। आयोगले हिजो विज्ञप्ति जारी गरी कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाका आधारमा स्वेच्छाचारी रूपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ। सरकारले संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहलगानी सम्बन्धी कार्यविधि 2077 जारी गरेको छ। संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा सहलगानीको माध्यमबाट भौतिक र व्यावसायिक क्षेत्रको पूर्वाधार निर्माणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यविधि जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ। कार्यविधिमा संघ प्रदेश र स्थानीय तहको सहभागितामा आर्थिक प्रतिफूलयुक्त परियोजना सञ्चालन गर्न, व्यावसायिक रूपमा सम्भाव्य परियोजनामा लगानी सुनिश्चित गरी आयोजनाहरूको सञ्चालनमा प्रदेश र स्थानीय स्वामित्वभाव विकास गर्न सहलगानी सम्बन्धी कार्यविधि आवश्यक भएको उल्लेख छ। कार्यविधि अनुसार आयोजना छनौट गर्दा स्थानीय तहको आयोजनाको हकमा गाउँपालिका वा नगरपालिकामा कम्तीमा 20 करोड़ रूपियाँ, त्यसै गरी उपमहानगरपालिका वा महानगरपालिकामा कम्तीमा 50 करोड़ रूपियाँ र प्रदेश स्तरको आयोजनाको हकमा कम्तीमा 1 अर्ब रूपियाँ न्यूनतम लागत भएको आयोजना हुनुपर्ने व्यवस्था पनि गरिएको छ। संघीय संसद सचिवालयले संसदको हिउँदे अधिवेशन सञ्चालनका लागि तयारी अघि बढ़ाएको छ। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
वर्षे अधिवेशन अन्त्य भएको 6 महिना अर्थात पुष 17 गतेसम्म संसदको हिउँदे अधिवेशनको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट अधिवेशन आह्वान हुने बित्तिकै कोरोनाका कारण आवश्यक स्वास्थ्य सतर्कता अप्नाउँदै हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी संसद सचिवालयले गरिसकेको छ। संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डे:
दूरी कायम गर्ने गरी सिटको एरेन्जमेन्टमा केही एक्सपान्सन गरिएको छ। बल्कनी र तलको हलहरूलाई चाहिँ दुवै प्रयोग गर्ने र दर्शकहरूलाई चाहिँ प्रवेश पाली नगर्ने गरी सञ्चार कर्मीहरूलाई हामीले मिडिया सेन्टर मार्फत चाहिँ उपलब्ध गराउने गरी र प्रत्यक्ष रूपमा लाइभ प्रसारण हुने हुनाले त्यही अनुसार व्यवस्था गरिएको छ। सेनिटाइज गर्नको लागि चाहिँ हामीले सेन्सर जडित चाहिँ विभिन्न नाकाहरूमा राखेका छौँ। तापक्रम नाप्नको लागि पनि स्वचालित मेसिनको उपयोग गरिएको छ। स्क्रिनमा देख्न सकिन्छ आफ्नो तापक्रम कति छ भनेर। मान्छेको कन्ट्याक्टहरू कम होस्, दूरी कायम होस् र स्वास्थ्यको मापदण्डहरू चाहिँ पूरा गर्ने व्यवस्था हामीले गरेका छौँ।
संघीय संसदको पहिलो अधिवेशनदेखि अहिले छैटौं अधिवेशनसम्म आइपुग्दा संसदमा सरकारी 46 र गैर सरकारी 5 गरी 51 विधेयक विचाराधीन अवस्थामा रहेका छन्। संसद अधिवेशन नहुँदा समितिबाट पास भएका कतिपय विधेयक संसदबाट पारित हुने प्रक्रियामा रोकिएका छन् भने संघीय निजामती कर्मचारी विधेयक, नागरिकता विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू विचाराधीन रहेका छन्। यस्ता विधेयकहरू पारित गरी अधिवेशनलाई उपलब्धिमूलक बनाउन संसदका सबै दल जिम्मेवार बन्नुपर्ने प्रवक्ता डाक्टर रोजनाथ पाण्डे बताउनुहुन्छ।
यो अधिवेशनलाई चाहिँ उपलब्धिमूलक बनाउने कुरा छ, जुन विधेयकहरू पार लगाउने अब ती कुराहरूमा चाहिँ धेरै पक्षहरूबाट चाहिँ भूमिका खेल्नुपर्ने अवस्था छ। फेरि हामीसँग झन्डै 51 विधेयकहरू चाहिँ छलफल गर्नुपर्ने अवस्थामा छ। पुराना विधेयकहरू जो प्रस्ताव प्राथमिकता क्रममा आएका थिए अब ती विधेयकहरू चाहिँ करिब करिब समितिले प्रतिवेदनहरू तयार गरिसकेको अवस्था छ। तिनीहरूलाई हाउसमा प्रवेश गराउन सक्यो भने त्यहाँबाट पास भएर कानून बन्छ र लागू हुन सक्छन्।
संघीय संसदमा विचाराधीन विधेयक मध्ये राष्ट्रिय सभामा 14 विधेयक रहेका छन् भने अन्य सबै विधेयक प्रतिनिधि सभामा रहेका छन्। कोरोना संक्रमण बढ़िरहेकाले संसदको बैठक सञ्चालन दिनमा कति लामो समयसम्म र कति लामो अवधिसम्म सञ्चालन गर्न सकिन्छ भन्ने जस्ता चुनौती रहेकाले त्यसबारे नीतिगत निर्णय गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको संसद सचिवालयले जनाएको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा कोरोना भाइरसबाट संक्रमित मध्ये 94.3% निको भएका छन्। कोरोना भाइरसको संक्रमणबाट हिजो थप 1483 जना निको भएसँगै हालसम्म 94.3% संक्रमित निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो जनाएको छ। नेपालमा कोरोना संक्रमणबाट 2,30,537 जना हालसम्म मुक्त भइसकेका छन्। हिजो 1056 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ। 6,286 नमूनाको पीसीआर परीक्षण गर्दा हिजो 670 जना पुरूष र 386 जना महिलामा संक्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,44,433 रहेको छ। हाल देशभर 12,245 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 7,609 जनाको होम आइसोलेसनमा तथा 330 जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले हिजो जानकारी दिएको छ। कोरोना संक्रमणका कारण हिजो थप 14 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 1,651 पुगेको छ। कोरोना भाइरसको एन्टिजेन परीक्षण नेगेटिभ आएकाहरूमध्ये संक्रमणको लक्षण भएकाहरूको पीसीआर परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजोको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँका विशेष स्थानहरूमा भइरहेको एन्टिजेन परीक्षणमा परीक्षण नेगेटिभ आए पनि लक्षण देखिएका व्यक्तिहरूको पुनः पीसीआर परीक्षण गरिने जानकारी दिनुभयो।
हालसालै शुरू गरिएको COVID-19 को एन्टिजेन टेस्टको बारेमा म थोरै प्रकाश पार्न चाहन्छु। काठमाडौँका केही पकेट एरियामा COVID-19 को एन्टिजेन टेस्ट परीक्षण भएको छ। त्यो परीक्षण भइसकेपछि जो व्यक्तिहरूलाई पोजिटिभ आयो उहाँहरू पोजिटिभ हुनुहुन्छ, जसको नेगेटिभ आयो, नेगेटिभ आउने मध्ये लक्षण भएकाहरूलाई पीसीआर टेस्ट गरिन्छ। जो नेगेटिभ हुनुहुन्छ र लक्षण पनि छैन उहाँहरूलाई चाहिँ फेरि परीक्षण गर्नु पर्दैन।
एन्टिजेन परीक्षण प्रभावकारी देखिएको जानकारी गराउनुहुँदै प्रवक्ता डाक्टर गौतमले एन्टिजेन परीक्षणलाई प्रमाणीकरणका लागि सँगसँगै गरिएको पीसीआर परीक्षणको रिपोर्ट समेत छिट्टै प्रकाशित गरिने जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयले सबै जिल्ला हुला कार्यालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि आवेदन दिन र नवीकरण गर्न सकिने व्यवस्था गरेको जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले संचारकर्मीहरूको सुविधाका लागि यस अगाडि सूचना तथा प्रसारण विभागले जारी गर्दै आएको प्रेस प्रतिनिधि प्रमाणपत्रको वितरण तथा नवीकरण जिल्ला हुला कार्यालयबाटै गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। मन्त्री गुरूङले सूचना तथा प्रसारण विभागको महानिर्देशकमा निहित अधिकार मन्त्रीस्तरीय निर्णय गरी सबै जिल्ला हुला कार्यालयलाई प्रत्यायोजन गरिएको हिजो आयोजित कार्यक्रममा जानकारी दिनुभयो। विश्व महामारीका रूपमा फैलिएको कोविड 19 को संक्रमण नेपालमा पनि देखिएसँगै गत चैत्र 7 गतेदेखि बन्द भएको जावलाखेलीस्थित सदर चिडियाखाना आजदेखि खुल्ने भएको छ। सरकारको कोविड 19 संकट व्यवस्थापन केन्द्रको निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गर्ने गरी आजदेखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जानकारी दिएको छ। चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउनुहुँदै चिडियाखाना व्यवस्थापन प्रमुख डाक्टर चिरञ्जीवी प्रसाद पोखरेलले प्रवेश टिकटको प्रविधिकरण गरिएको र अनलाइन मार्फत पनि लिन सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। केन्द्रीय तथ्याङ्क विभागले 2078 साल जेठ 25 गतेदेखि असार 8 गतेसम्म गरिने राष्ट्रिय जनगणनाका लागि देशभर 87 कार्यालय स्थापना गर्ने जनाएको छ। काठमाडौँमा हिजो दलित राजनीतिक संगठनका प्रतिनिधिहरूसँगको अन्तर्क्रियामा विभागले करिब 43,000 गणक र 9,000 सुपेरिवेक्षक त्यसक्रममा परिचालन हुने जानकारी दिएको छ। राष्ट्रिय जनगणनाका लागि करिब 4 अर्ब रूपियाँ खर्च लाग्ने अनुमान गरिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। जनगणनाले दिगो विकासका लक्ष्यका लागि आवश्यक सूचकांकहरू प्राप्त गर्ने पनि विभागले जनाएको छ। यसैबीच राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायतका विभिन्न संस्थाले हिजो भर्चुअल रूपमा आयोजना गरेको राष्ट्रिय जनगणना 2078 अपाङ्गता भएका व्यक्तिहरूको समावेशी गणना विषय छलफलमा निर्देशक लामिछानेले पछिल्लो जनगणनामा सबै फरक क्षमता भएका व्यक्तिहरूको एकिन तथ्याङ्क आउने गरी काम गर्न तयारी अगाडि बढ़ाइएको जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सबै संचार गृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ। विज्ञापन बोर्ड कार्यालयको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री गुरूङले विज्ञापन सेवालाई बदलिँदो परिवेश र नयाँ सोचका साथ नीति बनाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री गुरूङले विज्ञापन बोर्ड ऐन 2076 सही तरिकाले कार्यान्वयन गर्न पनि बोर्डको स्थापना गरिएको स्पष्ट पार्नुभयो। भक्तपुरबाट 38 नक्कली सवारी चालक अनुमति पत्रसहित एकजना पक्राउ परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले हिजो मध्यपुर थिमी नगरपालिका 6 थिमीबाट सिन्धुपाल्चोकको साँगा चोकगढ़ी नगरपालिका वडा नम्बर 12 घर भई हाल थिमी बस्ने 28 वर्षीय आशिष गिरीलाई पक्राउ गरेको जनाएको छ। निजबाट विभिन्न बैंकका चेक समेत बरामद गरिएको महाशाखाले जानकारी दिएको छ। दाङमा कोरोना संक्रमण नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गरिएको छ। दाङको घोराईबाट संवाददाता प्रेम बहादुर रामजा मगरको यो रिपोर्ट।
केही दिनदेखि दाङका मुख्य बजारहरूमा मास्क लगाउन आग्रह गर्दै सुरक्षा कर्मीहरूको टोली यात्रुलाई सम्झाइरहेका भेटिन्छन्। कोरोना संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउनु पर्ने भए तापनि नागरिकले पछिल्लो समय यसलाई व्यवस्था गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय दाङले यसको अभियान शुरू गरेको हो। जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूको बैठकले मुख्य बजारमा मास्क खोइ भन्ने अभियान सञ्चालन गर्ने निर्णय गरेपछि सुरक्षा कर्मीहरूले यात्रुहरूलाई सम्झाइरहेका छन्। दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य:
मुख्य काम मास्क लगाउने, हात धुने, सेनिटाइज गर्ने कुराहरू छन्। त्यसमा चाहिँ नागरिकको चेतनाको तह अलि कमी देखिएको अवस्था।
कोरोना संक्रमणबाट बस्ने उपाय भनेकै घर बाहिर निस्कदा मास्क लगाउने, साबुन पानीले हात धुने र सामाजिक दूरी कायम गर्ने हो। यसबारे अधिकांश नागरिकहरूलाई जानकारी पनि नभएको होइन। तुलसीपुरमा भेटिएका एक बटुवाको भनाइ यस्तो रहेको छ:
मास्क लाउनु पर्ने हो, लगाइरहेका थियो, अहिले चाहिँ आज लगाइहाल्थे भनौँ।
नागरिकले लापरवाही गर्न थालेपछि प्रमुख जिल्ला अधिकारी आफै जिल्लाका घोराई तुलसीपुर लमै जस्ता बजारमा मास्क खोइ अभियानमा सहभागी हुने गर्नु भएको छ। फेरि एकपटक प्रमुख जिल्ला अधिकारी आचार्य:
हामी विभिन्न ठाउँमा गएका छौँ, गैर सरकारी संघ संगठनहरू छन्, विभिन्न संस्था छन्, यहाँले पनि यस्तै खालको अभियान चलाइदिनु होला, मान्छेलाई सचेत बताइदिनु होला भनेर हामीले सांकेतिक रूपमा सुरु गरेका।
दाङमा कोरोना संक्रमणबाट अहिलेसम्म 35 जनाको निधन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार 337 जना सक्रिय संक्रमित रहेका छन् भने 2,859 जना डिस्चार्ज भइसकेका छन्। हालसम्म जिल्लामा 22,607 जनाको कोरोना परीक्षण गरिएको छ भने 3,231 जनामा कोरोना संक्रमणको पहिचान भइसकेको छ। प्रेम बहादुर रामजा मगर, रेडियो नेपाल, घोराई।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नलिई यौनजन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौं, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिई करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अब बाँकी समाचार। मौसम परिवर्तन भएसँगै तराईका विभिन्न जिल्लाहरूमा शीतलहर शुरू भएको छ। तराईका जिल्लाहरूमा बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै चिसो समेत बढ़ेको छ। जाड़ो बढ़ेसँगै विभिन्न चोक गल्ली लगायतका अधिकांश स्थानमा आगो बालेर ताप्ने क्रम शुरू भएको हाम्रा संवाददाताहरूले जनाएका छन्। तराईका कतिपय विमानस्थलबाट हुने उडानहरू समेत प्रभावित भएका छन्। केही अन्तर्राष्ट्रिय प्रसंग। विश्वभर गत 24 घण्टामा 6,35,000 भन्दा बढ़ी कोरोना भाइरसका संक्रमित थपिएका छन्। तीमध्ये अमेरिकामा 2,20,200 भन्दा बढ़ी संक्रमित थपिएका छन्। गत 24 घण्टामा ब्राजिलमा 54,200 भन्दा बढ़ी संक्रमित थपिएका छन् भने रसियामा 26,000 बढ़ी संक्रमित थपिएका छन्। भारतमा गत 24 घण्टामा 26,300 भन्दा बढ़ी संक्रमित थपिएको ओल्डोमिटरले जनाएको छ। विश्वभर 6,92,05,000 भन्दा बढ़ी कोरोना भाइरसका संक्रमित हुँदा 4,79,46,000 भन्दा बढ़ी संक्रमित निको पनि भइसकेका छन्। कोरोना संक्रमणका कारण विश्वभर हालसम्म 15,74,000 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन्। विश्वभर 1,96,84,000 भन्दा बढ़ी हाल सक्रिय संक्रमित रहेको छन्। भारत सरकारले केही साताभित्रै कोरोना भाइरस विरूद्धको खोपलाई स्वीकृति दिने केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले बताउनु भएको छ। कोरोना भाइरसको महामारीबाट नराम्रोसँग प्रताड़ित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि कोरोना विरूद्धको खोप अभियान शुरू हुने भएको छ। अब आर्थिक समाचार।
भारतले बासमती धानको भौगोलिक संकेत अधिकार स्थापित गर्न युरोपियन संघमा निवेदन पेश गरेको विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकारवाला निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको हो। कृषि मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकोले त्यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने बताउनुभयो। उहाँले नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्र मार्फत तोकिएको म्यादमा दावी विरोध गर्ने निर्णय अनुसार नेपालको तर्फबाट केन्द्रले आधिकारिक दावी पेश गर्ने निर्णय भएको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेल संघको विवाद समाधानका लागि गठन गरेको समितिलाई 35 दिनभित्र विवादित देखिएका संघ र पदाधिकारीको नामावली सिफारिश गर्न अख्तियारी दिएको छ। खेलकुद मन्त्रालयले एकै प्रकृतिका एक भन्दा बढी खेल संघ तथा महासंघको विवाद समाधानका लागि राखेपा उपाध्यक्ष शिव कोइरालाको नेतृत्वमा 7 सदस्यीय समिति गठन गरेको थियो। समितिका सदस्यले आधिकारिक पत्रसहित 5 बुधे अख्तियारी प्राप्त गरेका छन्। मन्त्रालयले उपाध्यक्ष कोइरालाको नेतृत्वमा मन्त्रालयका खेलकुद महाशाखा प्रमुख सदस्य रहने गरी बोर्ड सदस्यहरूमा गोविन्द भट्टराई, पुरेन्द्र विक्रम लाखे, बस्याल, राखेपका कान अधिकृत नारायण अर्याल र संघ संस्था शाखा प्रमुख इन्द्र कार्की सहितको 7 सदस्यीय विवाद समाधान समितिको गठन गरेको थियो। समितिलाई राष्ट्रिय खेलकुद विकास ऐन 2077 अनुसार एकै प्रकृतिका एक भन्दा बढी खेल संघ वा महासंघलाई एउटै बनाउन आवश्यक पहल गरी सिफारिश गर्न अख्तियारी दिएको छ। त्यस्तै खेल संघ वा महासंघको विवाद समाधान गरी संघ वा महासंघका पदाधिकारी सहितको नामावली 35 दिनभित्र सिफारिश गर्ने अख्तियारी समितिले पाएको छ। त्यस्तै ऐन अनुसार विधि सम्मत नदेखेका खेल संघलाई छानबिन गरी विधि सम्मत बनाउन सिफारिश गर्ने र समिति को बैठक र कार्य प्रक्रिया सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गर्ने अख्तियारी समेत पाएको छ।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज प्रदेश नम्बर 1, 2 र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने, अन्य भागमा आंशिक बदली रही। प्रदेश नम्बर 1 का पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 20.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.5 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 94%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:44 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मौलिक हकको प्रभावकारी कार्यान्वयनबाट समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सकिनेमा राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वास। कोविड 19 विरूद्धको खोप छिटो प्राप्त गरी सबै नेपालीको पहुँचमा पुर्याउन सरकारले गृह कार्य गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बंगलादेशबाट 50,000 मेट्रिक टन यूरिया मल खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिने मन्त्री परिषदको निर्णय। मोरङमा शिक्षकको हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन र पीड़ित परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। र विश्वमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि, सक्रिय संक्रमितको संख्या नै 2 करोड़ नजिक। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।